रहे हैं SBS रेडियो की उर्दू नशरियात और मैं हूं आपका मेज़बान ज़ैन नबी। जिन मेहमान का मैंने आपसे जिक्र किया था, समाजी कारकुन सीरत अब्बास, वो हमारे साथ अब मेलबर्न स्टूडियोज़ में मौजूद हैं और उनसे बात करेंगे मुख्तलिफ प्रोजेक्ट्स के बारे में जो वो पाकिस्तान में करते हैं। गुफ्तगू का मरकज़ सीरत की जानिब ले जाते हैं और सीरत में आपको खुश आमदीद कहता हूँ अपने प्रोग्राम में।
अस्सलाम वालेकुम, थैंक यू वेरी मच ज़ैन भाई,
कैसे हैं आप?
अल्लाह का बहुत एहसान है, थोड़ा सा बीमार हूँ।
हाँ अच्छा, मैं उम्मीद करता हूँ आप जल्दी ठीक हों। सीरत, अपने बारे में प्रोजेक्ट से पहले अपने बारे में कुछ बताइए हमारे सुनने वालों को।
2008-09 से ऑस्ट्रेलिया में इधर रहता हूँ अपनी फैमिली के साथ और एक फ्रेट फॉरवर्डिंग कंपनी उसमें काम करता हूँ। और इससे पहले मैं एक इलेक्ट्रॉनिक फर्म थी एज एन असिस्टेंट टेक्नीशियन वहाँ काम करता था और साथ में सिक्योरिटी के हवाले से भी मैं काम बहुत सारे करता रहा हूँ। लेकिन जैसे कि आपको मैंने बताया था कि वो उस काम को मैंने फिर अपना एक पैशन बनाया और आज वो काम के साथ लेके मैं आपके सामने हूँ।
तफसीलात दीजिए, वो काम है क्या?
आपने देखा कि पाकिस्तान में जो हालात जिस तरह से पाकिस्तान में दहशतगर्दी बढ़ी, मुझे याद है 2009 में जब मैं यहाँ पे आया और उस वक्त मैं स्टूडेंट लाइफ में ही था और पढ़ाई कर रहा था, तो एक स्टूडेंट को सर्वाइवल के लिए एक जॉब चाहिए होती है और उस वक्त मैंने सिक्योरिटी प्रोफेशन को चुना। और उस वक्त मुझे ये भी अंदाज़ा नहीं था कि मैं उस प्रोफेशन में इतना आगे निकल जाऊंगा कि मैं उसको अपना एक प्रोफेशन बना लूंगा। तो आई गॉट इनटू सिक्योरिटी इंडस्ट्री और 2010 से मैंने स्टार्ट किया। लेकिन 2010 के बाद जिस तरह से पाकिस्तान में हालात ने करवट ली, जिस तरह से पाकिस्तान में दहशतगर्दी उरूज पे आई, तो मैंने इस बात का फैसला किया, आई वॉज बाय माई सेल्फ, उस वक्त मेरे साथ कोई टीम मेंबर नहीं थे, तो उस वक्त मैंने ये फैसला किया कि जो काम हम अपने सर्वाइवल के लिए कर रहे हैं या जिस काम को हम अपने डे टू डे एक्सपेंसेस को पूरा करने के लिए कर रहे हैं, तो हम क्यों ना अपने मुल्क के लिए कुछ आउट ऑफ द बॉक्स करें। क्योंकि देखें, पाकिस्तान का हम पे एक एहसान भी है, वी ओ पाकिस्तान, और जिस मुल्क के जरिए हम यहाँ तक पहुँचे हैं और एक सेफ जिंदगी गुजार रहे हैं, एक अच्छा एक इन्वायरमेंट ले रहे हैं, तो आई थिंक हमें डिजर्व करता था कि हम उस चीज़ को सिर्फ सर्वाइवल ना करें बल्कि उसको पैशन बनाएं और लोगों तक उसको लेके जाएं। जो महजब पढ़े लिखे माशरों में, जिस तरह ऑस्ट्रेलिया है, अमेरिका है, कैनेडा है, यहाँ पे लॉ एंड ऑर्डर की जो सिचुएशन है, इसलिए क्योंकि सिविल सोसाइटी एक्टिव होती है, तो उस तरह से हमने इस कॉन्सेप्ट को उजागर किया कि सिविल सोसाइटी आगे आए और कानून नाफिज करने वाले इदारे और जो भी हुकूमत है उसके कदम से कदम मिला के इस काम को हम अंजाम दें, तभी हमने वहाँ से इस काम का आगाज़ किया।
तो वो काम क्या था, किस काम का आगाज़ किया? यहाँ पे आप आए सिक्योरिटी प्रोफेशन को, आपने कहा मैंने अपना पैशन बनाया, तो उस पैशन को पाकिस्तान की मदद के लिए किस तरह इस्तेमाल किया?
जैसे मैंने आपसे जिक्र किया कि मैं सिक्योरिटी इंडस्ट्री में काम कर रहा था और चूँकि हम डे टू डे एक्सपीरियंस करते थे चीज़ों को, तो हमने सबसे पहले जो मैंने इस चीज़ का आगाज़ किया वो सोशल मीडिया से, मैंने एक कुछ अपने नॉलेज जो मेरे पास थी उसको मैंने शेयर किया लोगों को और अपने उस सोशल मीडिया के जरिए मैंने कुछ सिक्योरिटी के हवाले से कुछ लूप होल्स पाकिस्तान में जो उसको उजागर किया, तो द फीडबैक वॉज आउटस्टैंडिंग। तो उस वक्त मुझे थोड़ी सी
किन लूप होल्स को आपने उजागर किया?
देखिए, पाकिस्तान में एक तो सबसे बड़ी चीज ये है कि पाकिस्तान में अगर आप सिक्योरिटी की बात करें तो उसकी अकाउंटेबिलिटी होना बहुत मस्ट है। जैसे कि आप देखें कि पाकिस्तान में लोग करना चाहते हैं लेकिन उनके पास वसाइल नहीं है, जैसे कि हम सीसीटीवी कैमरास में हम डील करते हैं। अब पाकिस्तान में अगर हम किसी जगह पे सीसीटीवी कैमरा लगाते हैं तो वहां पे उसकी कॉस्ट जो है वो कम से कम 40,000-50,000 है, तो उस चीज को एक तो बहुत बड़ा लूप होल था कि लोग अफोर्ड नहीं कर सकते, और अगर अफोर्ड कर सकते हैं तो उसका सही इस्तेमाल और उसको सही तरीके से इसको यूज करना। और फिर पाकिस्तान में चूंकि जैसे हालात हैं, विटनेस प्रोटेक्शन का एक बहुत बड़ा मसला है कि लोग जो है वो गवाही देते हुए थोड़ी सी डरते हैं, और ऐसे माशरे जहां पे ऑस्ट्रेलिया, अमेरिका, कनाडा है, यहां पे सीसीटीवी को बहुत ज्यादा फोकियत इसलिए भी दी जाती है कि बहुत सी मिस्ट्रीज और बहुत से ऐसे केसेस जो सालों साल हल नहीं हो सके लेकिन एक सीसीटीवी कैमरे के थ्रू वो हल हुए। तो पाकिस्तान में बनिस्बत के हम अपने नौजवानों को और मतलब रिटेलिएशन की तरफ लेके जाएं, ना कि उनको इस तरफ लेके जाएं बल्कि उनको एक टेक्नोलॉजिकल एडवांसमेंट की तरफ लेके आएं ताकि वो एक महजब शहरी की तरह अपनी जिंदगी गुजार सकें, और जो एक्सपीरियंसेस हम ले रहे हैं हम चाहते हैं वही रेप्लिका पाकिस्तान के अंदर करें, जिसके लिए हम काफी हद तक कामयाब हो चुके।
क्या आप ये कह रहे हैं कि आपने अपना तजुर्बा, अपना जोश, उसको इस्तेमाल करते हुए पाकिस्तान में ये प्रोजेक्ट शुरू किया कि वहाँ भी सीसीटीवी कैमरास वगैरह या दीगर इक्विपमेंट की तनसीबात हो, यानी तनसीब के जाए इंस्टॉलेशन हो?
जी एग्जैक्टली ज़ैन भाई, मैं इसी तरफ पॉइंट आउट करना चाहूँगा कि एक तो लोगों को पता चले इसकी इम्पोर्टेंस का और इसका यूसेज कितना इम्पोर्टेंस है और कितना इसमें पोटेंशियल है, और इससे सिर्फ عوام کی ہی سیکیورٹی یقینی نہیں بنتی بلکہ جو لا انفورسمنٹ ایجنسیز ہیں، جو قانون نافذ کرنے والے ادارے ہیں، ان کی بھی کام میں آسانی ہوتی ہے۔ لا انفورسمنٹ ہے یا گورنمنٹ ہے اور پبلک، یہ ایک مشینری اور ٹولس کی طرح ہوتے ہیں کہ ایک مشینری پاکستان میں اگر کام کر رہی ہے اور اس کے ٹولس پراپرلی یوز نہ کیے جائیں تو اس مشینری کا فائدہ نہیں ہے۔ اور دوسری مثال اگر میں آپ کو اس طرح سے دوں کہ پاکستان کے شہر کراچی میں اگر 2.5 سے 3 کروڑ کی عوام ہے اور وہاں پہ صرف 10 سے 20 ہزار اہلکار ہیں، تو خدا کے بھی اصول سے یہ چیز ہٹ کر ہے کہ اللہ تعالیٰ ایک انسان پہ اتنا ہی بوجھ ڈالتا ہے جتنا وہ برداشت کر سکے۔ تو اگر آپ اس کو ڈیوائڈ کریں تو ایک سپاہی کے اوپر ہزاروں کراچی کے سٹیزنز کی ذمہ داری ہے۔ تو آئی تھنک وی شوڈ، ہم لوگ آگے آئیں، اور اسی لیے ہم نے اس چیز کو اجاگر کیا کہ پاکستان میں اس قسم کا نظام آئے جہاں پہ سی سی ٹی وی کیمراز کو فوقیت دی جائے، وہاں پہ ایویڈنس کلیکشن اسٹرانگ ہو جو پروسیکیوشن کے پروسیس میں بہت کام آتی ہے، اور ان دا کورٹ آف لا اس کے اندر ایویڈنس کو آپ جھٹلا نہیں سکتے، کیونکہ پاکستان میں آپ انفلوئنس اگر رکھتے ہیں تو اس چیز کو شاید آپ مینیپولیٹ کر سکیں، جیسے میں نے لوپ ہول کا ذکر کیا، لیکن ویڈیو ایویڈنس کین ناٹ بی مینیپولیٹڈ۔
جب آپ نے یہ ڈیسائڈ کیا، یہ فیصلہ کیا کہ مجھے کرنا ہے، اور آپ آسٹریلیا میں موجود تھے، تو کس طرح گئے، کس طرح امپلیمنٹ کیا پاکستان میں، کس طرح پروجیکٹ آپ نے شروع کیا اور اس کو آگے بڑھایا؟
دیکھیں، یہی ہم چاہتے تھے کہ جو ملک دشمن عناصر ہیں ان کو ایک کلیئر میسج جائے کہ پاکستانی عوام جو ہے وہ اب اس انقلاب میں آ چکی ہے، اور ایک ریولیوشن آئی انڈسٹری کے اندر، ٹیکنالوجیکل ایڈوانسمنٹ کے اندر، کہ لوگوں کو یہ میسج دینا چاہیے۔ اور جب میں نے آپ سے ذکر کیا کہ جب اس کام کا آغاز کیا، تو اس وقت تو میں ایک انڈیویجول کی حیثیت سے تھا، نہ کہ ایک آرگنائزیشن کی حیثیت سے، نہ اس وقت میرے پاس لوگ تھے، نہ میرے پاس کوئی اس کو فائنانس کرنے کے لیے یا اس کیمپین کو چلانے کے لیے کوئی فنڈ تھا۔ لیکن اللہ کا بہت احسان ہے اور پاکستان کی بھی ایک مہربانی ہے کہ اس وقت لوگوں نے میرے اس ویڈیو میسج کو سنا اور میرے اس ویڈیو میسج پہ لبیک کہا، اور نہ کہ صرف لبیک کہا، مجھے ایسے پروفیشنلز، ایسے ٹیکنوکریٹس نے مجھے کانٹیکٹ کیا جو اس فیلڈ سے وابستہ ہیں اور کام کر رہے تھے، تو انہوں نے میری حوصلہ افزائی کی، اور آج ماشاءاللہ ہم نے اس کو پاکستان کے مختلف شہروں میں اس ٹرینڈ سیٹنگ کے طور پہ ہم نے اس کو پھیلایا ہے، اور اب ماشاءاللہ لوگوں میں یہ اویئرنیس آ رہی ہے کہ وہ مذہبی اجتماع ہوں یا کوئی ایسی جگہ جہاں پہ ایک ہیوج پاپولیشن اٹریکٹ ہو رہی ہو، اب اس چیز کو فوقیت دی جاتی ہے۔ اگر آپ نوٹس کریں زین بھائی، پاسٹ فیو ایئرز میں اتنا رجحان نہیں تھا، لیکن اب سی سی ٹی وی کیمراز اور واک تھرو گیٹس اور اس طرح کی چیزیں جو ہیں وہ کنسیڈر کی جاتی ہیں۔
کس طریقے سے یہ اکوپمنٹ کام کرتا ہے، اور اس سے پھر ریزلٹس جو ہیں وہ کتنے اہم اور کتنے سبسٹینشل ریزلٹس آتے ہیں؟
اگر تو آپ کی جو ٹیم ہے، اگر لوگوں میں اویئرنیس ہے، صرف اکوپمنٹ دے دینا ہی کافی نہیں ہے، بلکہ اس کے اوپر اس کی کمانڈ ہونا اور اس کو صحیح طریقے سے یوز کرنا۔ دیکھیں، پاکستان میں لاز ہیں لیکن اس کی امپلیمنٹیشن اس طرح سے نہیں ہے جس طرح اور ممالک میں ہیں۔ اب دیکھیں، پرائیویسی لا ایک ایسا لا ہے کہ اگر ایک فوٹیجز آپ اکثر دیکھتے ہوں گے کہ مختلف چینلز جو ہیں وہ فوٹیجز کی دوڑ میں ہوتے ہیں کہ فوٹیجز مل جانا، اور اس پہ وہ بہت زیادہ خوش ہوتے ہیں کہ ہمیں فوٹیج ریٹریو ہو گئی۔ تو ظاہر سی بات ہے، اس بات کی یہ اہمیت یہ انڈیکیٹ کر رہی ہے کہ ایک فوٹیج کسی بھی کرائم کو سالو کرنے کے لیے کتنی امپورٹنٹ ہے، نہ کہ ایک ٹیررزم کی بات ہو رہی ہے۔ تو یہاں پہ اگر آپ کی جو گراؤنڈ پہ لوگ کام کر رہے ہیں، اگر دے آر ٹرینڈ، فلی ٹرینڈ، دے نو واٹس دا ڈرل، ان کو پتا ہے کہ اس کو کس طریقے سے کرنا ہے، تو اس سے سول سوسائٹی کے اس مدد سے قانون نافذ کرنے والے اداروں کے کام میں آسانی ہوتی ہے۔ چونکہ اگر آپ ربیع الاول کے اجتماعات کی بات کر لیں یا محرم کے اجتماعات کی بات کر لیں، جہاں پہ لاکھوں کی تعداد آتی ہے، وہاں پہ جو پولیس اہلکار ہوتے ہیں ان کے اوپر اور بھی رسپانسبلٹیز ہوتی ہیں۔ اگر سول سوسائٹی ان کے ساتھ مل کے چلے، اور اگر اس شر پسند عناصر اور اس طرح کے لوگ جو آپس میں لڑائی کروانا چاہتے ہیں یا ملک میں خون کی ہولی کھیلنا چاہتے ہیں، اگر ان کو ہم کلیئر میسج یہ دیں کہ ہم وی آر واچنگ یو، کیمرے کی آنکھ آپ کو دیکھ رہی ہے، تو اس سے یہ ہوتا ہے کہ وہ جو ایویڈنس ہے یا فوٹیجز ہے وہ پھر ان کو، ان کی جو انویسٹیگیشنز ہیں یا جو ان کی جو لیڈز ہیں، اس میں وہ ان کو کام دیتی ہے۔
تو یہ آپ کس طرح کرتے ہیں؟ یہ انڈیپینڈنٹ کوئی کام ہے یا کسی سے شراکت کے ساتھ کرتے ہیں، یا لیٹس سے اگر کوئی مجمع ہو رہا ہے تو وہاں آپ جا کے کچھ انسٹال کر دیتے ہیں، یا آپ نے ریلیجیس انسٹیٹیوشنز ہیں، مسجدیں ہو گئیں، امام برگا یا مزید اسکولز ہو گئے، وہاں آپ جا کے سیٹ اپ انسٹال کر دیتے ہیں اور پھر مانیٹرنگ شروع ہو جاتی ہے؟
دیکھیں، ایک تو آپ کا جو آپ کا انٹرسٹ ہے، اگر ایکسپریشن آف انٹرسٹ، اگر مجھ سے کوئی مسجد والا یا مجھ سے کوئی امام بارگاہ والا یا اسکول والا، یہ کوئی قید نہیں ہے کہ آپ کدھر کام کر رہے ہیں، ایز فار ایز وہ پاکستان کی باؤنڈری کے اندر وہ چیز آتی ہو اور وہاں پہ ہمارے پاکستانی شہری رہتے ہوں، ان کے لیے اگر وہ اپنا ایکسپریشن آف انٹرسٹ دیتے ہیں، تو ہمارا ایک کرائیٹیریا ہے کہ ہم اس کرائیٹیریا کو فالو کرتے ہیں کہ آئیدر کہ آپ کی جو فائنینشیل پوزیشن ہے کہ آپ اتنے اسٹیبل ہیں ایک تو فرسٹ آف آل یہ, کیونکہ یہ کام آبویسلی لوگوں کی سپورٹ سے ہوتا ہے جو ہمیں سپورٹ کرتے ہیں, وہ ود ان آسٹریلیا ہوں یا وہ امیرکا, کینیڈا یا یورپ کے کسی بھی کنٹریز میں ہوں. تو ہمیں ایک تو اس پہ بھی ٹریک رکھنا ہوتا ہے کہ جو لوگ ہمیں سپورٹ کر رہے ہیں, اور ایک لمیٹڈ فنڈ کے ساتھ کام کرنا یہ بہت مشکل ہے. سیکنڈ چیز, یہ ہمارا کرائٹیریا یہ ہوتا ہے کہ اگر وہ لوگ واقعی میں ڈیزرونگ ہیں تو سیکنڈ چیز جو آتی ہے وہ آتی ہے پوٹینشیل تھریٹ, کہ وہاں پہ پوٹینشیل تھریٹ کیا ہے. اب میں کسی علاقے کو اسپیسیفائی نہیں کروں گا, لیکن آپ دیکھیں کہ جہاں پہ دہشت گردی کے زیادہ امکانات ہیں یا جہاں پہ جو حساس اداروں کی جو انفارمیشن ہے, جو انٹیلیجنس ہے, اگر وہ یہ کہتی ہے کہ ایک فلاں علاقے میں دہشت گردی کا خطرہ ہے, اور اگر آپ چلے جائیں کسی اور علاقے میں وہاں نہیں ہے, تو ہم اس کو پرائیورٹی لیول رکھتے ہیں اپنا کہ وہاں پہ اس دہشت گردی کا اتنا خطرہ ہو, اتنا پوٹینشیل ہو, پلس وہ فائنینشلی بھی اتنے اسٹیبل نہیں ہوں. تو ان دونوں چیزوں کو بیلنس رکھ کے چلنا پڑتا ہے.
یعنی اگر فائنینشلی کوئی زیادہ اسٹیبل ہوتا ہے تو پھر آپ, چونکہ آپ کی سروسز فری آف کاسٹ ہوتی ہیں, مفت ہوتی ہیں, تو اگر فائنینشلی کوئی اسٹیبل ہو تو پھر آپ ان سے ایکسپیکٹ کرتے ہیں کہ وہ پیسہ خرچ کر کے خود سسٹم انسٹال کر لیں, لیکن اگر وہ فائنینشلی اتنے کیپیبل نہ ہو تو آپ پھر ان کی مدد کرتے ہیں.
ہاں, اگر فائنینشلی کیپیبل نہیں ہے تو ہم ان کو پرائیورٹی لسٹ پہ لیتے ہیں, اور اگر وہ فائنینشیل اسٹیبل ہوں لیکن کسی ذاتی معاملات کی وجہ سے, اگر ٹرسٹ میں آپس میں اتفاق نہیں ہے یا کوئی بھی ایسی چیز جس سے عوام سفر کر رہی ہو, تو ہم اس کو بھی پرائیورٹی دیتے ہیں. لیکن اگر تھرڈ سچویشن میں اگر وہ اسٹیبل بھی ہیں اور وہاں پہ ایسا کوئی پرابلم نہیں ہے, لیکن ہم یہ سمجھتے ہیں کہ وہ صرف اس لیے چاہ رہے ہیں کہ وہ اسپون فیڈ ہونا چاہ رہے ہیں, تو ہم ان کو صرف گائیڈنس دے دیتے ہیں, ان کو مٹیریل کا صحیح اکوپمنٹ دے دیتے ہیں کہ جو ان کا ڈیزائر, جو ان کی ریکوائرمنٹ ہے اس کے اوپر جو ان کو چاہیے, وہ ہم ان کو پرووائڈ کہیں اور سے وینڈور سے کرواتے ہیں, لیکن خود اپنی جیب سے پے نہیں کرتے.
ٹھیک ہے, تو آپ نارملی یہ ہوتا ہے کہ آپ جاتے ہیں اور آپ سسٹم, اگر آپ کے کرائٹیریا کو میٹ کیا کسی نے, تو آپ وہاں جا کے سسٹم پھر انسٹال کر کے پورا چلاتے ہیں, اس کو آپریٹ کرتے ہیں.
ایگزیکٹلی, کیونکہ اس کا ڈیمو دینا ایک بہت امپورٹنٹ ہے, اور اس کے بعد جو اس کے آؤٹ کمز ہیں, اس کی جو ٹریک ریکارڈ ہے, اس کی جو سی سی ٹی وی فوٹیج ریٹریول ہے, اس کو برن کرنا, اور سب سے اہم بات زین بھائی وہ یہ ہے کہ آپ فوٹیج کس کو دے رہے ہیں. ٹھیک ہے نا, کوئی بھی پولیس افسر, دیکھیے پاکستان میں نے جیسے بولا اکاؤنٹیبلٹی نہیں ہے, کوئی آج کل تو وردیاں بھی آپ کسی بھی شاپ سے جا کے پرچیز کر لیں اور آپ کسی بھی تھانے کے ایس ایچ او بن کے آ سکتے ہیں, لیکن اگر یہ بہت امپورٹنٹ چیز ہے کہ آپ, ہم لوگ اس ہمیشہ ہی کرتے ہیں کہ جس بھی علاقے میں, چاہے وہ مسجد ہو, امام بارگاہ ہو, اسکول ہو, کوئی بھی ایسا وینیو ہو, ہم علاقائی پولیس کو لازمی الرٹ کرتے ہیں, ان کو بتاتے ہیں کہ ہم یہاں پہ اپنا سسٹم انسٹال کر رہے ہیں, تاکہ ان کی نالج میں ہو, کیونکہ کل کو کوئی رینڈم, کوئی انانیمس پرسن واک ان نہ کر کے وہ فوٹیج لے لے, اور وہ پھر ہمارے لیے بھی نقصان دہ ہوگا اور پبلک کے لیے بھی نقصان دہ ہوگا.
تو آپ یہ کب تک, یعنی اگر آپ نے کہیں اپنا سسٹم انسٹال کر دیا ہے, تو آپ ذاتی طور پر کب تک اس کو مانیٹر کر سکتے ہیں, یا آپ پھر ان کی ٹیمز کو ٹرین کر کے اپنی ذمہ داریاں ان کو سونپ دیتے ہیں اور خود بری ذمہ ہو جاتے ہیں؟
دیکھیں, بہت سے جگہیں ایسی ہیں جہاں پہ ہم جو ہمارے اکوپمنٹس ہیں ہم ان کو دے کے ٹرین کر کے ان کے ہینڈ اوور کرتے ہیں, اس کا فیڈ بیک ہم 6 مہینے سے 1 سال تک رکھتے ہیں, تاکہ ان کو اس بات کا رہے کہ ہم ان سے ان ٹچ ہیں, پلس جو وارنٹی, جو کمپنی وارنٹی ہے, وہ ہم ان کو 1 سال کی دیتے ہیں, وہ ہر ایک کسی کے لیے. لیکن ہمارا کچھ علاقے ایسے ہیں جہاں پہ ہم آج بھی خود کنٹرول کر رہے ہیں, کیونکہ وہ ایک ایسے علاقے ہیں جہاں پہ ہم سمجھتے ہیں کہ لوگوں کی اتنی پوٹینشیل نہیں ہے کہ وہ اس چیز کو دیکھ سکیں, لیکن عموماً جہاں پاکستان بھر میں ہم کام کر رہے ہیں, اوبویسلی اتنا بڑا اسٹاف تو رکھنا ہمارے لیے بھی پاسبل نہیں ہے, تو ہم اس کو لوگوں کو ٹرین کر کے ان کو ہینڈ اوور کرتے ہیں.
ہمارے سننے والوں کو اپنے پروجیکٹ کے اور سیکیور پاکستان کے بارے میں بھی کچھ بتائیے.
سیکیور پاکستان ہماری ایک ریسنٹ کیمپین ہے جو 2017 کے اسٹارٹ میں ہم نے اس کا آغاز لیا ہے, اور سننے والوں کو یہ بھی بتاؤں گا کہ سیکیور پاکستان میں جو کمپوننٹس ہم اس میں ہم کور کر رہے ہیں, اس میں سب سے پرائیورٹی پہ فرسٹ ایڈ ہے, فرسٹ ایڈ ٹریننگ سیشنس, اس میں سی پی آر, فرسٹ ایڈ اور فرسٹ ایڈ کٹس جو ڈسٹریبیوشن ہے وہ ہم لوگوں کو کر رہے ہیں. اسی کے ساتھ ساتھ ہم نے سیلف ڈیفینس اور ریسکیو کا بھی کیا ہوا ہے, کہ ریسکیو کسی بھی کوئی ہیزرڈ ہوتا ہے یا ایسی کوئی سچویشن ہوتی ہے, اس میں کس طرح سے آپ ریسکیو کر سکتے ہیں لوگوں کو. جہاں تک سیلف ڈیفینس کی بات ہے, سیلف ڈیفینس میں کراٹے, تائیکوانڈو اس لیے کرائے جا رہے ہیں کہ اسلامی پوائنٹ آف ویو سے بھی اگر آپ تندرست ہیں, چست ہیں, تو آپ اپنے آپ کو بھی سنبھال سکتے ہیں اور اپنے ساتھ والے کو بھی سنبھال سکتے ہیں, اور پلس اگر آپ فزیکلی تندرست ہیں تو آپ ذہن سے بھی اچھا ڈیسیشن لے سکتے ہیں. تو یہ پورا ایک سیناریو ہے. 2017 کے اسٹارٹ کا جو آغاز تھا بہت ہی مزریبل اسٹارٹ تھا. ویسے تو پاکستان میں 2012 سے جس طرح سے حالات بنتے جا رہے ہیں, اب تھوڑا سا الحمدللہ تھوڑا سا ایک سدھار آیا ہے جس طرح سے آپریشن ہوئے ہیں, لیکن 2017 میں وہ پھر سچویشن ریورس ہوئی اور لاہور کے انسیڈنٹس ہوئے, اس کے بعد پھر ثانیہ 7 ہوا. तो सानिया सेवन में हमने एक बहुत एक गैप फील किया कि जब ये सेवन में सानिया हुआ अटैक हुआ दरगाह पे, तो वहाँ पे करीबी कोई भी डिस्पेंसरी या कोई भी छोटा सा अस्पताल नहीं था कि लोगों को फर्स्ट एड मिल सकती थी या छोटी मोटी उनको स्टेबल कंडीशन में उनको किसी बड़े अस्पताल में मुंतकिल किया जा सकता था। एस सच कोई हमने नहीं देखी, तो लोगों को दो ढाई घंटे की मुसाफत तय करके बड़े शहरों में लाया गया, जिसमें हैदराबाद और मुख्तलिफ शहर इसमें शामिल थे, और बीच में बहुत से लोग उसमें शहीद हुए और अपनी जानों से उन्होंने हाथ धोई। तो उस वक्त वो चीज़ हमको ट्रिगर की और कुछ ओवरसीज़ पाकिस्तानियों को ख्याल आया और उन्होंने हमसे रابطہ किया, एक साहब हैं उन्होंने हमसे रابطہ किया, वो ऑस्ट्रेलिया में होते हैं, उन्होंने हमसे बोला कि इस तरह की जो सिचुएशन है, मैंने उनसे डिस्कस करी, मेरी टीम ने भी डिस्कस करी, हमने उनको एक लाए मल दिया कि हम एक ऐसा कैंपेन चलाना चाहते हैं सिक्योर पाकिस्तान, जिसमें लोगों को इब्तदाई तिब्बी इमदाद के बारे में बताएं, क्योंकि बहुत सी जो कैजुअल्टीज होती हैं जहन में वो लॉस ऑफ ब्लड के हवाले से होती हैं, जितनी धमाके में नहीं होती हैं उतना ड्यूरिंग जब पेशेंट ट्रैवल करता है वो होती हैं। और आम तौर पे जब पाकिस्तान में एम्बुलेंसेज हैं उनमें सिर्फ एक स्ट्रेचर होता है, जिस तरह से यहाँ पैरामेडिक्स हैं पूरी फुली इक्विप्ड होती है, वहाँ पे इतनी फैसिलिटीज़ नहीं है।
ठीक,
तो हमने सोचा है कि हम अब लोगों को जिसमें स्कूल्स हैं यूनिवर्सिटीज़ हैं जैसे बादशाह खान यूनिवर्सिटी और पिशावर स्कूल का सहानिया था, उसको मद्देनज़र रखते हुए, ये सारे सहानियात को मद्देनज़र रखते हुए जो हसास मकाम हैं जिसमें ख़ास तौर पर स्कूल्स यूनिवर्सिटीज़ दरगाहें मस्जिदें इमाम बारगाहें, इनके ट्रस्टीज़ को इनके लोगों को बच्चों को स्टूडेंट्स को हम ट्रेन कर रहे हैं। हमारी एक बहुत बड़ी सेरेमनी हुई थी स्काउट्स ऑडिटोरियम कराची में अपोजिट गवर्नर हाउस नेक्स्ट टू आर्ट्स काउंसिल, 1 अप्रैल को हुई थी, जिसमें DIG CIA डॉक्टर जमील साहब ने शिरकत की थी, DG रेंजर्स की तरफ से हेडक्वार्टर्स की तरफ से ऑफिशियल्स आए थे, हुकूमती लोग वहाँ पे मौजूद थे जिन्होंने इस काविश को सराहा, और एक बहुत ही बड़े लार्जर स्केल पे स्कूल्स यूनिवर्सिटीज़ कॉलेज इस तरह के लोग जो इमाम बारगाह मस्जिदों के ट्रस्टीज हैं उनको इनवाइट किया गया था, वहाँ पे इनको ट्रेनिंग मिली और वहाँ पे फर्स्ट एड किट्स भी मिली। ये सिर्फ एक स्टार्टअप था कि लोगों को अपना तारुफ पता कराना था कि सिक्योर पाकिस्तान विल बी गोइंग टू इक्विप यू, सिक्योर पाकिस्तान विल बी गोइंग टू ट्रेन यू, तो ये हमारा सिक्योर पाकिस्तान था। अब ये पूरे साल की कैंपेन है जो तकरीबन हमारे हदफ के मुताबिक 350 साइट्स को हम इंशाल्लाह एक साल में कवर करेंगे।
सीरत, गुफ्तगू का सिलसिला आगे बढ़ाते हैं और अब का जो एक और प्रोजेक्ट है जिसका मरकज बच्चे हैं पाकिस्तान के, उसके बारे में कुछ बताइए।
ये जो बच्चों के लिए हम काम कर रहे हैं ये मुख्तलिफ सेक्टर्स में हम काम कर रहे हैं, जिसमें मेडिकल और एजुकेशन है और ऑर्फन्स के लिए भी हम कुछ उसमें एक्टिविटीज़ करते हैं, और इससे मेरी बड़ी अटैचमेंट है। राधा दिन मैं जो काम कर रहा हूँ वो तो मेरी एक, मैं समझता हूँ कि एक ड्यूटी है, लेकिन ये चीज़ मेरी एक सोल से कनेक्टेड है बच्चों के लिए जो मैं काम कर रहा हूँ। हम लोग मेडिकल के हवाले से जो काम करते हैं वो इस तरह से काम करते हैं कि जो कराची या और भी जो शहर हैं जहाँ पे यतीम खाने या ऐसे बच्चे जो बेसहारा बच्चे हैं, तो हम उनको क्वार्टरली बेसिस पे उनके लिए मेडिकल कैंप्स अरेंज करते हैं। जिस तरह से ऑस्ट्रेलिया में एक मेडिकेयर सिस्टम है कि एक बल्क बिलिंग सिस्टम है और वो कवर्ड होते हैं, इस तरह पाकिस्तान में ऐसी कोई अपॉर्चुनिटीज़ नहीं है जहाँ पे अंडर प्रिविलेज बच्चे जो हों वो कवर्ड हों। तो ऐसी ऑर्गेनाइजेशंस जो स्पॉन्सर करना चाहें हम उनको इनवाइट करते हैं। मुख्तलिफ अस्पताल हैं, मुख्तलिफ NGOs हैं, मुख्तलिफ मेडिकल एसोसिएशंस हैं जो हमारे उस इवेंट में आती हैं और वहाँ से बच्चों को वो सिलेक्ट करते हैं और उनको कवर देते हैं। अभी हमने एक लास्ट ईयर एक बहुत बड़ा इवेंट किया था मॉल ऑफ स्माइल्स के नाम से, जो लोग जानते हैं उनको पता होगा, जो लोग नहीं जानते हैं उनके लिए बड़ी इंटरेस्टिंग बात है। मैं ये फील करता था कि हम लोग जब ईद आती है तो शॉपिंग करने बाज़ार भी जाते हैं, चांद रात पे शॉपिंग करते हैं, तो हम फील करते हैं कि वो बच्चे जिनके माँ बाप नहीं हैं, जो यतीम खानों में पल रहे हैं या जो अंडर प्रिविलेज हैं, उनका भी हक बनता है उतना ही जितना एक आम बच्चे का हक बनता है। तो हमने उनके लिए एक बाज़ार लगाया था, एक शॉपिंग सेंटर सॉर्ट ऑफ थिंग, इतना बड़ा तो हम नहीं कर पाए थे लेकिन उसमें 700 बच्चों की कैपेसिटी थी और उन बच्चों को हमने वहाँ पे अट्रैक्ट किया और वहाँ पे बच्चों को हमने एक वाउचर सिस्टम दिया कि हर स्टॉल पे जाके बच्चा अपने अपने लिए कपड़े जूते खिलौने, उसमें प्राइस बैंक भी था, मुख्तलिफ मीडिया हाउसेस से लोग आए हुए थे, इंटरटेनर्स आए हुए थे, सोशल मीडिया इंटरटेनर्स, इसमें कराची वाइन्स थे और 3 Idiots जिस तरह परफॉर्म करते हैं ये लोग सारे थे। तो बच्चों के लिए वहाँ एक खुशी का मरकज भी बना और प्लस बच्चों ने शॉपिंग भी की और प्लस वहाँ पे जो मेडिकल एसोसिएशन आई हुई थी उन्होंने बच्चों को स्पॉन्सर किया। ये तो हमारा एक है।
सिर्फ मैं ये पूछना चाहूँगा कि आपने जितनी भी एक्टिविटीज़ का जिक्र अभी किया है शुरू में और अब, यानी कोई कमर्शियल एंटिटी नहीं है किसी भी प्रोजेक्ट के?
नहीं, ये
सवाल तो खैर नहीं, मैं बस आखिर में सीरत से ही कहना चाहूँगा कि हमारे सुनने वालों को इस वक्त कोई पैगाम देना चाहें तो क्या कहेंगे?
میں اپنے سننے والوں کو ایک تو شکریہ کہوں گا کہ انہوں نے مجھے ٹائم دیا اور سنا, اور یہ چیز بولنا چاہوں گا کہ جس ملک نے آپ کو آج یہاں پہنچایا ہے, جس ملک نے آپ کو ایک وسائل آپ کے وسیع کیے ہیں, اور اگر آپ اس ملک میں آ کے اپنا اچھا لائف سٹائل بنائیں تو اپنے اس ملک کو نہ بھولیں جس ملک کے تھرو آپ یہاں پہنچے ہیں. ان لوگوں کا بھی آپ پہ حق ہے. جب آپ اپنے آپ کو اسٹیبل کر لیں تو ان لوگوں کے لیے کام کریں, بھلے لارج اسکیل پہ نہ کریں, چھوٹے اسکیل پہ کریں, لیکن کم از کم اپنے ملک کا قرض چھوٹا موٹا اتارنے میں اپنا کام کردار ادا کریں.